अतिथि देवो भव।
नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अतिथि देवो भवमा, म माया कडेल। विजय एफएम 101.6 हरेक दिन प्रसारण हुँदै आइरहेको कार्यक्रम अतिथि देवो भवमा आजका अतिथि हुनुहुन्छ विजय शिक्षा सहकारीका सञ्चालक सदस्य, बिको बचत तथा ऋण सहकारी संस्था लिमिटेडका ऋण उपसमिति सदस्य र पूर्व इन्डियन आर्मी रघुनाथ कणेल। उहाँ अहिले गैंडाकोट 10 पैसाखोरीमा बसोबास गर्दै आइरहनु भएको छ। उहाँसँगको अन्तरङ्ग कुराकानी आजको अतिथि देवो भवमा। कार्यक्रम अतिथि देवो भवमा तपाईँलाई स्वागत छ सर।
धन्यवाद।
आराम हुनुहुन्छ?
ठिक छ बहिनी।
दिनचर्याको कुरा गरौँ न, कसरी बितिरहेको छ
दिनचर्या? अब यस्तै कुनै सङ्घ संस्थामा, कहिले कुनै सङ्घ संस्थामा कार्यक्रमहरू भइ नै रहेको हुन्छ, प्रायःसो उपस्थित जनाउने कोसिस गरिराखिया छ अहिलेसम्म, कहिले उपस्थित नहुँदा पनि जानकारी लिने कोसिस गरिया छ, लिइन्छ। अनि मेरो पहिलेदेखि अब एउटा अर्गनाइजेसनमा काम गरेको मान्छे, अर्गनाइजेसनमा काम गर्न चाहिँ अलि जाँगर लाग्छ, गर्ने बानी पनि परिया छ।
तपाईँको बाल्यकालतिरै जान चाहन्छु, कहाँ कहिले जन्मिनुभयो?
म बागलुङ जिल्ला बेउकोट गाविस वार्ड नम्बर 3 जिमिरे भन्ने ठाउँमा जन्मेको, 2024 साल असोज 19 गते। 9 कक्षासम्मको पढाइ बागलुङको बेउमै गरियो, अनि 2039 सालमा बसाइसराईको क्रममा नवलपरासी जिल्लाको मुकुन्दपुर गाविस वार्ड नम्बर 5 भैँसाखुरीमा आइयो। त्यहाँ आएपछि 10 कक्षा मैले रजर माध्यमिक विद्यालय रजरमा, देवचुली माध्यमिक विद्यालय रजरमा 10 कक्षा पढेँ, त्यहाँबाट एसएलसी पास गरेँ। 41-43 तिन वर्ष वीरेन्द्र क्याम्पस आइए पढेँ, त्यसपछि म इन्डिया आर्मीमा जोइन भएँ।
त्यति बेलाको त्यहाँको माहौल कस्तो?
त्यति बेला घाँस दाउरा पर्सेवाला सोरिन्थ्यो, खेतीपाती पहाडको ठाउँमा होइन, धान खेती कम हुने, मकै कोदो मुख्य खेतीको कुरा नै त्यही नै हो, त्यही नै गरिन्थ्यो। अरू त के हो, बिहान घाँस काट्ने, अब गाईबस्तुलाई मैँसीहरू पालिने चल्ती थियो त्यति बेला, त्यही घरको काममा आवश्यकता अनुसार त्यही नै व्यस्त भइन्थ्यो।
बुवा आमाले के के गर्नुहुन्थ्यो पारिवारिक?
बुवा आमाहरू पनि अब सामान्य किसान नै हुनुहुन्थ्यो, किसान नै गर्नुहुन्थ्यो, उहाँहरूलाई साथ दिने काम हामीले गरियो।
यहाँ आइसकेपछि त्यसपछि इन्डियन आर्मीमा जोइन हुनुभयो?
हजुर।
यो इन्डियन आर्मीमा जोइन हुनुपर्छ भन्ने कसरी आयो?
2041-42 तिन वर्ष वीरेन्द्र क्याम्पस पढ्दा पढ्दै घरको जेठो छोरो भएको नाताले भाइ बहिनीहरूले पनि पढ्नुपर्छ, उनीहरूलाई पढाउनुपर्छ, पढाउनलाई खर्च त्यति बेलाको समयमा पैसाको व्यवस्थापन गर्नुपर्ने, बुवा आमाको मात्र भर पर्नु नहुने, आफूले नि सहयोग गर्नुपर्ने स्थिति भएको हुनाले जागिर खोज्ने क्रममा भिरगुटी काज कारखानामा जागिर पाइन्छ कि भनेर 6 महिनासम्म दाइयो, त्यहाँ पनि पाइएन। भरतपुर खानेपानीमा विज्ञापन खुलेको होला, त्यहाँ पनि कोसिस गरियो, त्यहाँ पनि इन्टरभ्यू नै लिइदिएन। सूचना टाँगे यो दिन इन्टरभ्यू भनेर, तर इन्टरभ्यू नै लिएन। त्यस्तै क्रममा त्यो 500 रुपियाँको 1000 रुपियाँको जागिर खाना पनि नेपालमा चाहिँ साह्रै गाह्रो भएको कारणले गर्दा इन्डिया आर्मीमा भर्ती खुलेको। त्यति बेला गोर्खापत्र चाहिँ चल्थ्यो नेपालमा, त्यो गोर्खापत्रमा चाहिँ भारतीय सेनामा नेपालीहरूको भर्ती र सुरुवाती तलब चाहिँ 900 रुपियाँ आइसी भनेर दिएको थियो कि। 500 रुपियाँको जागिर नपाएको पीडामा उता 900 रुपियाँ आइसीको चाहिँ विज्ञापन खुलेको थियो। त्यति बेला लाग्थ्यो आफूलाई आफू हेल्दी नै छौँ, जो अब सेलेक्सनमा परिन्छ जस्तो लाग्थ्यो। त्यसमा चाहिँ पहिलोपटक गोरखपुर जाने साथी पाइएन, जाँदा जाँदै अर्कोसँग लिफ्ट मागेर जाँदा जाँदै अलि ढिला पुगेछ, जाँदा सबै साथीहरू ग्राउन्डभित्र दौडिरहेको थिए, ढिला भइयो। त्यसपछि नेक्स्ट टाइम फेरि 1 महिनापछि गएर जस सामेल भइयो, भर्ती पनि भइयो।
ट्रेनिङको प्रोसेस अनि फर्म भर्ने प्रोसेस चाहिँ के हुँदो रहेछ?
त्यति बेला के थियो भने बिहान 4 बजे त्यहाँ जिआरडी गोर्खा रिक्रुटिङ डिपार्टमेन्ट भन्ने छ होइन, त्यहाँ बिहान 4 बजे चाहिँ भर्तीको लागि गेट खुल्थ्यो। जति पनि मान्छे गएका थिए आफ्नो डकुमेन्टसहित, एसएलसी पासको डकुमेन्टसहित लिएर गइयो र 4 बजे ढोका खुलेपछि भित्र भिडम्बाडसँग भित्र पसियो, भित्र पसेपछि लाइनमा बसिन्थ्यो। अनि उनीहरूले लाइनबाट यसो मान्छेको हाइट वेट हेर्थ्यो, अनि त्यसै अनुसार अनि ल त मान्छे यता आइजा, अरू उसलाई मनपर्ने उसलाई जस राम्रो लागेको यो मान्छे हुन्छ काम लाग्छ झन् यस्तो मान्छेलाई इसारा गर्थ्यो र अगाडि बोलाउँथ्यो, बाँकीले पछाडि क्यान्सल तिमीहरू जाओ भनेर पठाइदिन्थ्यो। त्यही क्रममा सिलेक्सनमा परियो। त्यसपछि अनि अरू एक्सर्साइज रनिङ यताउतिका कुराहरू त्यसपछि लिने गर्थ्यो।
फर्म भरेको कति समयपछि चाहिँ त्यहाँ सेलेक्ट हुनुभयो, आर्मी नै भन्नुभयो?
जस 1 महिना लाग्यो पुरा प्रक्रिया पुरा गर्नु, मेन रनिङ हो, त्यसपछि रिटर्न एक्जाम हुन्छ, रिटर्न एक्जाम पछि पुसअप पुलअप अनि 9 फिट जम्प भन्छ, 9 फिटको एउटा खाल्टोलाई चाहिँ जम्प गरेर पार गर्नुपर्ने हुन्छ। त्यो बेसिक कुराहरू हुन्, मुख्य गरेर रनिङ।
त्यो सुरुमा इन्डियन आर्मीमा सेलेक्ट भएँ भन्दा कस्तो लागेको थियो?
होइन, खुसी लाग्यो, खुसी लाग्यो किनभने अब एउटा बेरोजगार मान्छेले रोजगार पाउँदाखेरि चाहिँ खुसी हुनु कुरो सामान्य कुरा नै हो, त्यसरी नै हामी खुसी भयो।
अब आर्मी बनिसकेपछि त द्वन्द्वमा पनि जानुपर्छ, बन्दुक बोकेर हिँड्नुपर्छ भन्ने किसिमको फिलिङ भयो कि?
होइन, त्यो त अब सुरुवातीमा थाहा हुँदैन मान्छेलाई, पछि मलाई यस्तो पीडा हुन्छ भन्ने थाहा हुँदैन। त्यो त स्टार्टिङ पिरियड हो, स्टार्टिङ पिरियडमा भर्ती हुने कुरो ठुलो थियो, भर्ती भयो। त्यसपछि अब ट्रेनिङका कुराहरू भयो, ट्रेनिङ पनि अब अलि हार्ड नै हुन्छ, इन्डियाको ट्रेनिङ चाहिँ नेपालको जस्तो सायद अलि हुँदैन, अलि एक्स्ट्रा नै हुन्छ। त्यो ट्रेनिङ पनि सम्पन्न गरियो, ट्रेनिङमा पनि अब ज्यान जोगाउनु बच्नु भने यहाँ कुरो हुन त सबैले गरिरहेछन्, त्यही पनि कहिलेकाहीँ त्यस्तो अचानक इमर्जेन्सी अथवा नसोचेको कुरा हुनसक्छ। ट्रेनिङको दौडनमा पनि मान्छेहरू क्याजुअलिटी हुन्छन्, घाइते हुन्छन्, कसैको डेथ पनि हुन्छ, ती सबै कुराबाट बच्दै बच्दै जाने हो। त्यसपछि अब एक्सर्साइजहरू, अब इन्डिया आर्मी भनेको अलिकति एउटा हाई एल्टिच्युड भयो, त्यस्तै अब उग्रवादीहरू भएको एरियामा चाहिँ प्रायः सो अपरेट भइरहेको हुन्छन्। र लगभग लगभग म पनि जम्मू कश्मीर एरियामा चाहिँ 7 वर्ष मिलिटेन्सी अथवा पाकिस्तानको बोर्डरमा बसेँ। त्यति बेला धेरै अब डिस्टर्बेन्सका कुराहरू, अब गोलीबारीका कुराहरू भए, त्यहाँ पनि अब त्यो ज्यान जोगाउनु भनेको कुरो चाहिँ भाग्यको कुरो भन्नुपर्छ।
त्यो हुन्छ नि, त्यो द्वन्द्व भएको समयमा कतिको आफूमा द्वन्द्वमा सामेल हुनु पर्यो?
होइन, त्यो एकदम, म त 7 वर्ष कन्टिन्यू एटेन्ड गरेँ मैले, 7 वर्षसम्म गोली नचलेको दिन हुन्थेन।
कस्तो लाग्थ्यो?
त्यो त अब त्यही हो, अब मान्छेले एउटा जेको लागि चाहिँ मान्छे गइरहेछ, काम गरिरहेछ, त्यो त आफ्नो ड्युटी पुरा गर्नै पऱ्यो, कि छोडेर आउनु पऱ्यो, घर आएपछि नजानु पऱ्यो, डर लाग्छ भने, मरिएला मरिन्छ जस्तो पिर लाग्छ भने जानै भएन, गइसकेपछि बाँचे नि मरिने एउटा हुन्छ भन्ने हो, जाने हो, गर्ने हो। त्यो
आत्मविश्वास चाहिँ कहाँबाट ल्याउनु?
आत्मविश्वास चाहिँ हुन्छ, त्यो मान्छेलाई एउटा परिस्थितिले पार्छ कि, होइन, मान्छेले म यो चिज गर्छु भनेर रहरले गएको हो नि, कसैले करले गएको भने, अर्काले जबरजस्ती गरेर कसैले करले गरेको चिज भएदेखि मान्छे छोड्थ्यो होला, अब आफ्नो रहरले गएको हो, म यस्तो गर्छु, हुनसक्छ भगवान्ले चाहिँ त्यस्तो नगरौँ भन्नु पऱ्यो। गइयो, हामीसँग गएको धेरै साथीहरूलाई पनि छोडेर आइयो, होइन, अब त्यो पीडा चाहिँ छोटै हुन्छ, तर जस मान्छेमा साहस हुन्छ, कहिलेकाहीँ के हुन्छ भने आफ्नै साथी साथीहरूको बिचमा दुश्मनी हुन्छ, अथवा जानेर अनजानेर कहिलेकाहीँ दुश्मनलाई अथवा प्राइसँग चाहिँ पाकिस्तानको अथवा मिलिटेन्टहरूलाई चाहिँ फायर गरेँ भनेको, कहिलेकाहीँ आफ्नै मान्छेहरूलाई पनि गोली लागेका अनुभवहरू, त्यता अनुभवहरू त्यस्ता चाहिँ छन्। त्यो एबिसिडी यदि कसैले कहीँ भन्नुभन्दा पनि कहिलेकाहीँ के हुन्छ भने रातिको बेलामा यस्ता अपरेसनहरू हुन्छन्, होइन, राति बेला भएका कुराहरू, रातिमा अब आफ्नो मान्छे कि प्रायः मान्छे देखिँदैन, एक लाइनमा हिँड्ने बेलामा कहिले आफ्नो मान्छे अलि अगाडि गए हुनसक्छ, कोही पछाडि छुट्टी आउनसक्छ, अब युद्ध भनेको कुरो अगाडि पछाडि चारैतिरबाट हुनसक्छ, त्यही भएर कहिलेकाहीँ नसोचेको साइडमा आफ्नो मान्छेहरू भएर आफ्नै साथीहरूले गोली हानेर पनि मरेका केसहरू छन्। ती रियारै भए पनि प्रायः सो चाहिँ अब उग्रवादीहरूको युद्ध अभ्यास भने अथवा उग्रवादीहरूसँग लड्ने भनेको कुरो चाहिँ गाह्रो कुरो, निकै कठिन कुरो हो, किनभने उनीहरू चाहिँ युनिफर्ममा हुँदैनन्, आउट ड्रेसमा हुन्छन्, कहीँ पनि बस्न सक्छन्, कहीँ पनि लुकिया हुन सक्छन्, तर आर्मीहरू प्रायः सो युनिफर्ममै हुन्छन्, लगभग 100% युनिफर्ममै हुन्छन्। अब यो आर्मी भन्ने कुरो घर कसैले चिनेको हुन्छ, तर आर्मीले यो चाहिँ उग्रवादी हो, यो अब गलत मान्छे हो भन्ने कुरो आर्मीहरूलाई थाहा लाग्दैन, त्यही भएर आर्मीहरूलाई चाहिँ कठिन छ।
कहिलेकाहीँ अब द्वन्द्व भइरहेको समयमा आफ्नै साथी मरिरहेछ, आफू चाहिँ हुन्छ नि लडाइँ गरेर फेरि अगाडि बढ्नुपर्ने अवस्था पनि आउन सक्छ,
होइन, त्यस्तो केसहरू अलिअलि आए, अब कहिलेकाहीँ युद्ध भइरहेको हुन्छ, गोलिरहेको हुन्छ, साथी घाइते हुन्छ, उसलाई तुरन्त सकिन्छ भने त्यहाँबाट चाहिँ रेस्क्यु गरेर एम्बुलेन्समा हालेर हस्पिटल पठाउने, आफू अगाडि बढ्ने काम चाहिँ गर्ने गरियो र गर्ने नै त्यही हो।
अहिले त्यो समग्र त्यो जुन आर्मी, पूर्व इन्डियन आर्मी हुनुभयो, त्यो जीवनलाई चाहिँ, त्यो आर्मीको जीवनलाई चाहिँ अहिले कसरी निहाल्नुहुन्छ?
होइन, अहिले त म हेर्छु, त्यो एउटा चाहिँ अब त्यति बेला साँच्चीकै थियो, अहिले पनि सपनामा प्रयास हो, त्यही देखिरहन्छु मैले, अरू आफूले स्कुल कलेज पढेको सपनाहरू देख्दिनँ, म इन्डियातिर त्यो अब युनिफर्ममै गनसँगै हिँडिरहेको जस्तो देखिरहन्छु सपना प्रायः चाहिँ,
किन
त्यही सम्झना आइरहन्छ,
किन त्यस्तो लाग्छ,
किन त्यो पिरियड भनेको अलिकति अब भुल्न नसक्ने अविस्मरणीय क्षण हो नि त, त्यो भनेको
16 वर्ष
इन्डिया बसेर, इन्डियाबाट आएको पनि पेन्सन आएको, भारतीय सेनाबाट पेन्सन आएको पनि 16 वर्ष पुगिसक्यो।
कतिको घर आउजाउ हुन्थ्यो त्यो समयमा?
हुन्थ्यो, प्रायसो साथीहरू अलिकति पैसालाई ध्यान दिनुहुन्थ्यो, कमाउनुहुन्थ्यो छुट्टी, तर म त छुट्टीलाई प्राथमिकता दिन्थेँ, सालमा तिन पटक गरेर आइपुग्थेँ.
अहिले पनि विभिन्न सङ्घ संस्थामा आबद्ध रहेर कार्यक्रमहरूमा जानुहुन्छ, काममा सहभागी हुनुभएको छ, कस्तो लाग्छ अहिले चाहिँ?
होइन, खुसी लाग्छ. जो अब पेन्सन आइसकेपछि उहाँ पनि अब एउटा ठुलो अर्गनाइजेसनमा बसेको मान्छे, यहाँ पनि यत्रो ठुलो अर्गनाइजेसनमा बस्न पाउँदाखेरि आफूलाई भाग्यमानी सम्झेको छु. काम आफ्नो दिमागले अथवा आइडिया जे जति आफूले जानेछ, जता जानेछ त्यता गर्न पाइहाल्छ, खुसी लाग्छ.
अहिले घर परिवारमा को को हुनुहुन्छ, के के गर्नुहुन्छ?
मेरो श्रीमती, दुईवटा छोरा, चारजनाको परिवार छौँ. बुवामा हुनुहुन्छ, बुवामा छुट्टी बस्नु भएको छ. पुरै परिवार गर्ने भने त धेरै छौँ, जो अहिले चाहिँ स्पेसल सेपरेट भएको चाहिँ चारजना छौँ, श्रीमती र म, दुईवटा छोरा.
तपाईँको समय र कुराकानीको लागि धेरै धेरै धन्यवाद.
धन्यवाद बहिनी हजुरलाई पनि, साथै विजय फमलाई पनि धेरै धेरै धन्यवाद दिन्छु.
आजका अतिथि हुनुहुन्थ्यो विजय शिक्षा सहकारी संस्था लिमिटेडका सञ्चालक सदस्य, भिखु बचत तथा ऋण सहकारी संस्था लिमिटेडका ऋण उपसमिति सदस्य, पूर्व इन्डियन आर्मी रघुनाथ कणेल. अर्को अङ्कमा अर्का अतिथिका साथमा उपस्थित हुनेछौँ. प्रविधिका साथी गगन गिरीलाई धन्यवाद. म माया कणेल बिदा हुन्छु. हवस् त, नमस्कार.